मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन लाभे की बाजारे प्रचार जीवन होने दे हूँ स्वगाम जाना लाई स्वगाम जाना लाई स्वगाम जाना लाई।
मित्र, आज हामी परमेश्वरको वचन अध्ययन एफिसी एक अध्याय 8-12 पदसम्मबाट देख्नेछौँ। अनि यसको मुख्य विषय हो परमेश्वर पुत्रले कलिसिया चर्चको लागि दाम मूल्य तिर्नुभयो। अनि यो विषय अन्तर्गत हामीले अघिल्लो दिनमा 7-5 देख्यौँ ख्रिस्टले आफ्नो रगतद्वारा हामीलाई उद्धार गर्नुभएको छ। र अहिले हामी सबभन्दा पहिले चर्चको कलिसियाको निम्ति परमेश्वर पुत्रको दोस्रो कामको देख्न तयारी छौँ। त्यो हो ख्रिस्टले आफ्नो इच्छाको रहस्यको प्रकट गर्नुभयो। एफिसी 1:8-10 पदमा भनिएको छ, 8-10 पदमा, जुन अनुग्रह उहाँले सारा बुद्धि र समझमा हामीलाई प्रशस्त गरिदिनुभयो, आफैभित्र संकल्प गर्नुभएको आफ्नो शुभ अभिप्राय अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीतर्फ प्रकट गर्नुभयो। समयहरू पूरा भएपछि प्रबन्ध मुताबिक उहाँले सबै कुराहरूलाई ख्रिस्टमा एकत्र गर्नुहुन्छ, दुवै स्वर्गमा भएका कुराहरू र पृथ्वीमाथि भएका कुराहरूलाई उहाँमा। शास्त्रमा रहस्य के हो? रहस्य भनेको कुनै रहस्य कथा कहानी होइन। शास्त्रमा रहस्य भनेको परमेश्वरले केही त्यस्तो कुराको प्रकट गरिरहनु भएको छ जुन त्यस समयसम्म उहाँले प्रकट गर्नुभएको थिएन। त्यहाँ दुई तत्त्वहरू छन् जुन सधैँ नयाँ नियम रहस्यमा प्रवेश गर्दछ। पहिलो हो, यो मानव एजेन्सीहरूबाट पत्ता लगाउन सकिँदैन किनभने यो सधैँ परमेश्वरबाट प्रकाश हो। र दोस्रो, यो उचित समयमा प्रकट भयो र गुप्त राखिएको छैन। अनि सम्पूर्ण विवरणहरूको प्रकट नगरिकन तथ्यको प्रमाणित गर्न पर्याप्त प्रकट गरिएको छ। स्कफिल्ड रेफरेन्स बाइबल पाना सङ्ख्या 1014 नयाँ नियममा भएको 11 रहस्यहरूको सूची दिन्छ। महान रहस्यहरू हुन्, पहिलो मत्ती 13:3-50 पद अनुसार स्वर्गीयको राज्यको रहस्यहरू, दोस्रो रोमी 11:24 पद अनुसार यो युग अवधिमा इसरायलको अन्धोपनको रहस्य, तेस्रो पहिलो कोरन्ती 15:51-52 र पहिलो थिसलोनिकी 4:13-17 पद अनुसार यो युगको अन्त्यमा जीवित रहेका पवित्र जन विश्वासीहरूको स्वर्गीय यात्राको बेला परिवर्तनको रहस्य, अनि चौथो एफिसी 3:1-12 पद अनुसार रोमी 16:25 एफिसी 6:19 कलसी 4:3 पद अनुसार नयाँ नियम कलिसियाको रहस्य जुन ग्रिक यहुदी मिलेर बनेको एक शरीर हो। अनि पाँचौँ रहस्य हो एफिसी 5:23-32 अनुसार ख्रिस्टको दुलहीको रूपमा कलिसियाको रहस्य। छैटौँ गलाती 2:20 कलासी 1:26-27 अनुसार जीवित ख्रिस्टमा को रहस्य। अनि सातौँ रहस्य पहिलो कोरन्थी 2:7 कलसी 2:2-9 पद अनुसार परमेश्वरको रहस्य, ख्रिस्टको पनि मतलब उहाँमा ईश्वरत्वको सारा परिपूर्णता शारीरिक रूपमै बास गर्दछ जसमा सारा ईश्वरीय ज्ञान बुद्धि रहेको छ। अनि आठौँ पहिलो तिमोथी 3:16 पद अनुसार त्यो प्रक्रियाको रहस्य जुनद्वारा भक्तिपना मानिसमा पुनः स्थापन गरिनेछ। अनि नौ रहस्य दोस्रो थिसलोनिकी 2:7-13:33 पद अनुसार अधर्मको रहस्य। अनि दशौं हो प्रकाश एक को विस्पद अनुसार सात ताराहरूको रहस्य र एघारौं हो प्रकाश सत्र अध्याय पाँच सात अनुसार बाबेलको रहस्य। अहिले यी सबै रहस्यहरूका कुराहरू पश्चात पनि के तपाईँले थाहा पाउनुभयो कि परमेश्वरले हामीलाई हरेक कुरा बताउनु भएको छैन? त्यहाँ धेरै कुराहरू छन् परमेश्वरले हामीलाई भन्नुभएको छैन। म स्वयंले पनि परमेश्वरलाई धेरै प्रश्नहरू सोध्न चाहन्छु। धेरै मानिसहरू हामीलाई प्रश्नहरू पठाउँछन् र हामी तिनीहरूलाई जवाब दिन कोसिस गर्छौँ। मसँग पनि प्रश्नहरू छन् तर मलाई थाहा छैन कि कसलाई सोध्नु, किनभने कोही पनि यहाँ पृथ्वीमा सारा उत्तरहरूको जान्दैनन्। कुनै दिन उहाँले हामीलाई ती सबैको प्रकट गरिदिनुहुनेछ। मित्र, रहस्य भनेको त्यो एक कुरो हो जुन पहिले प्रकट भएको थिएन तर अहिले हामी कहाँ प्रकट भएको छ। अहिले यी पदहरूमा अद्भुत रहस्यहरू छन् जुन पुरानो नियममा प्रकट भएको थिएन। सबभन्दा पहिले म विस्तार गर्नको निम्ति पद आठ र नौको दोहोऱ्याउन चाहन्छु। यहाँ भनिएको छ, जुन अनुग्रह उहाँले सारा बुद्धि र समझमा हामीलाई प्रशस्त गरिदिनुभयो र आफै भित्र संकल्प गर्नुभएको आफ्नो शुभ अभिप्राय अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीतर्फ प्रकट गर्नुभयो। उहाँको इच्छाको रहस्य के हो? सबभन्दा पहिले त्यो कुनै त्यस्तो कुरा हो जुन ज्ञान र समझ अनुसार प्रकट भएको छ। यो केही साधारण सरल क ख ग होइन। म यो कुरामा धेरै हर्षित छु कि त्यहाँ धेरै संस्थाहरू व्यक्तिहरू छन् जसले सरल तरिकामा सुसमाचार दिने कोसिस गर्छन्। म परमेश्वरलाई धन्यवाद दिन्छु कि धेरै मानिसहरूले हामीलाई पत्र लेखेर भन्छन् कि हामीले सरल वचन अध्ययन कार्यक्रम चलाइरहेका छौँ र तिनीहरू यसको बुझ्न सक्छन्। म यस कुराको प्रशंसा गर्छु किनभने यही नै हामीले गर्नुपर्छ। मित्र, त्यहाँ सरल सुसमाचार छ तर म तपाईँलाई भनौँ, त्यहाँ परमेश्वरको ज्ञान र गहिराईहरू छन् जुन तपाईँ र म सजिलै थाहा गर्न सक्दैनौँ। कहिले कहीँ त बिल्कुलै बुझ्दैनौँ। हामीले हामीसँग भएको सबै मानसिक बुद्धिको परमेश्वरको महान योजनाको केही कुरा बुझ्न परमेश्वरको योजनाको बुझ्न कोसिस गर्नुपर्छ। परमेश्वर चाहनुहुन्छ कि हामीले यी कुराहरू थाहा पाएको, किनभने अहिले रहस्यको प्रकट भएको छ। समयको पूर्णता के हो? म त्यसको सबै स्थितिहरूको यानि विकासको अवस्थामा जान सक्दिनँ तर परमेश्वर हरेक कुरालाई त्यो समयतिर अवधितिर अघि बढाइरहनु भएको छ जब ख्रिस्टले पृथ्वीमा र स्वर्गमा सबै कुराहरूमाथि शासन गर्नुहुनेछ। यो पूर्णता हो जुनको ग्रिक शब्द हो प्लेरोमा। जब हरेक कुरा ख्रिस्टको शासन मुनि ल्याइनेछ। प्लेरोमा चाहिँ अति नै ठुलो भाँडा जस्तै हो जुनमा शताब्दीहरू सहर्ष वर्षहरू खस्दछन्। त्यो सम्पूर्ण भूत वर्तमान र भविष्य त्यो समयतिर बढिरहेको छ। जब हरेक घोडा झुक्नेछन् र हरेक जिब्राहरूले स्वीकार गर्नेछन् कि येशु नै प्रभु स्वामी हुनुहुन्छ। त्यो नै रहस्य हामी कहाँ प्रकट भएको छ। दश पदमा भनिएको छ, समयहरू पूरा भएपछि प्रबन्ध मुताबिक उहाँले सबै कुराहरूलाई ख्रिस्टमा एकत्र गर्नुहुन्छ। दुवै स्वर्गमा भएका कुराहरू र पृथ्वीमाथि भएका कुराहरूलाई उहाँमा। हामी ख्रिस्टको बारेमा यो सिक्छौँ। हिब्रू दुई अध्याय आठ पद अनुसार परमेश्वरले सबै कुराहरूलाई उहाँको पाउमुनि अधीनमा राख्नु भएको छ, किनकि उहाँले सबै कुरा उनको अधीनमा राख्नुहुँदा उहाँले कुनै कुरालाई छोड्नु भएन जो उनको अधीनमा राखिएन। तर अहिले हामी अझै पनि सबै कुरा उनको अधीनमा राखिएको देख्दैनौँ। मित्र, यसले यो स्पष्ट तरिकामा बताउँछ हामी अहिलेसम्म त्यो समयमा आइपुगेका छैनौँ। आज हामी बेग्लै डिस्पेन्सेसनमा समय मुनि छौँ। तर परमेश्वरले यो हामीलाई त्यो पूरा हुन गइरहने कुराको प्रकट गर्नुभएको छ जुन कुरा भूतकालमा प्रकट भएको थिएन। स्वर्ग र पृथ्वी आज मेलमा तालमा छैन। हामी आफ्नै सानो ट्युन लय तालको बजाइरहेका छौँ। हामीसँग यहाँ अहिले वर्तमानमा प्रचलित रक म्युजिक चलिरहेको छ। यो रक म्युजिकलाई सिधै नेपालीमा अनुवाद गर्दा हुन्छ चट्टान सङ्गीत, पत्थर सङ्गीत, होइन र मित्र? माथि स्वर्गीयमा हुने रक चाहिँ चट्टान चाहिँ येशु हुनुहुन्छ। उहाँ चट्टान हुनुहुन्छ, उहाँ अनमोल चट्टान हुनुहुन्छ। त्यो नै जग वा आधारमा आज चर्च कलिसिया आश्रित हुन्छ, बसालिएको छ। अनि त्यो दिन आउने छ जब स्वर्गीय र पृथ्वी तालमा लयमा मेलमा ट्युनमा हुनेछन् र हरेक कुरा ख्रिस्टमा एकत्र गरिनेछ। यसपछि अहिले हामी चर्चको निम्ति कलिसियाको निम्ति परमेश्वर पुत्रको तेस्रो कामको हेर्छौँ। त्यो हो ख्रिस्टले हामीलाई पैतृक अधिकारले आशिष दिनुहुनेछ। पद 11 र 12 भनिएको छ, जसले सबै कुराहरू आफ्नै इच्छाको सल्लाह मुताबिक गर्नुहुन्छ उहाँकै संकल्प अनुसार पहिल्यै ठहराएको हुनाले हामीले उहाँमा पैतृक सम्पत्ति पैतृक अधिकार पनि पाएका छौँ। यसकारण कि हामीहरू जसले ख्रिस्टमा पहिले भरोसा राखेका छौँ उहाँको महिमाको प्रशंसाको कारण हौ। यहाँ अर्को अद्भुत अचम्मको सत्यता छ, उहाँले हामीलाई पैतृक अधिकार दिनुहुन्छ, पैतृक सम्पत्ति दिनुहुन्छ। हामीलाई उहाँले केही कुराले आशिष दिनुहुनेछ, त्यस्तो केही कुरा दिनुहुनेछ जुनको लागि हामीले केही काम गरेका छैनौँ। यो कुल समग्र परमेश्वरको उद्देश्य र योजना हो कि विश्वासीहरूको ख्रिस्टको अधिकारमा भाग अंश हुनुपर्छ र हुन्छ। तिनीहरू ख्रिस्टसँगै अधिकार गर्न गइरहेका छन् किनभने तिनीहरू ख्रिस्टमा छन्। पाउल लेख्छन् रोमी 8:17 अनि सन्तान हौ भने हकवाला पनि हौ, साथै परमेश्वरका साँचा हकवालाहरू र ख्रिस्टसँग साझा हकवालाहरू। हामीले उहाँसँगै दुःख भोग्यौँ भने हामीले उहाँसँगै महिमा पनि पाउँछौँ। दोस्रो कुरन्थी 3:21-23 पदले भन्छ, यसै कारण कसैले पनि मानिसहरूमा गर्व नगरोस् किनकि सबै कुराहरू तिनीहरूकै हुन्, चाहे पाउल वा अपलोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा अहिलेका कुराहरू वा आउनेवाला कुराहरू, सबै तिनीहरूकै हुन् अनि तिनीहरू ख्रिस्टका हौ र ख्रिस्ट परमेश्वरका हुनुहुन्छ। ओ मित्र, हरेक कुरा मेरो हो, ख्रिस्ट मेरो हुनुहुन्छ, पाउल मेरो हो, अरू त के मृत्यु पनि मेरो हुन सक्छ, अनि मेरो हो, हरेक कुरा मेरो हो। यो मेरो हो किनभने उहाँले मलाई दिनुभएको छ। ख्रिस्ट मेरो हुनुहुन्छ, परमेश्वर मेरो हुनुहुन्छ, अनि यो कुरा तपाईँ आफ्नै निम्ति पनि लागू गर्न सक्नुहुन्छ। हरेक कुरा तपाईँकै हो। ओ, हाम्रो लागि कस्तो अनुभव छ! मलाई खुसीको कारण चिच्याउँ चिच्याउँ जस्तै लागिरहेको छ, किनभने यो अति नै अद्भुत छ। परमेश्वरले यो पूर्व संकल्पना पूर्व नियुक्त गर्नुभएको छ, पूर्व तय गर्नुभएको छ, उहाँले प्री डेस्टिनेसन गर्नुभएको छ। यसले खाली उद्धार पाएकाहरूको मात्र सङ्केत गर्दछ। यो कुराको याद राखौँ कि परमेश्वरले कहिले पनि कसैलाई पनि पापमा निन्दित हुनु गुम हुनको निम्ति पूर्व निश्चय पूर्व संकल्पना पूर्व नियुक्त गर्नुभएको छैन। उहाँले हामीलाई पैतृक अधिकार पैतृक सम्पत्ति पाउन पूर्व संकल्पना पूर्व निश्चय पूर्व नियुक्त गर्नुभयो। यदि उहाँले यो मेरो निम्ति पहिले पूर्व निश्चय पूर्व संकल्पना यानि पूर्व नियुक्त नगर्नु भएको भए म कहिले पनि एउटा पनि पाउने थिइनँ। यो उहाँको अनुग्रहबाटको पुरस्कार हो, इनाम हो, मेरो आफ्नो योग्यता सद्गुणबाट होइन मित्र। यो परमेश्वरको इच्छा हो र त्यो मात्र एउटै आधार हो जुनमा यो गरिएको छ। यो असल छ र यो सही छ अनि उत्तम छ। किन? किनभने परमेश्वरले यसको प्रयोजन गर्नुभयो। तब योभन्दा कुनै अरू उत्तम कुरा पाउन सक्नुहुन्न। ओ मित्र, त्यहाँ तीन अद्भुत कामहरू छन् जुन ख्रिस्टले हाम्रो निम्ति गर्नुभएको छ। पहिलो हो, उहाँले हामीलाई आफ्नो रगतद्वारा उद्धार गर्नुभएको छ मोल तिरेर। दोस्रो, उहाँले आफ्नो इच्छाको रहस्यको प्रकट गर्नुभएको छ र उहाँले हामीलाई पैतृक सम्पत्ति अधिकारले आशिषित गर्नु भएको छ। ओ, यो कति अद्भुत कुरा छ, म यसको हराउन सक्दिनँ, गुमाउन सक्दिनँ। उहाँले मण्डलीको निम्ति दाम तिर्नुभयो र म उहाँको हुँ, किनभने उहाँले दाम तिरेर मलाई किन्नुभएको छ, मण्डलीलाई, विश्वासीलाई किन्नुभएको छ। मित्र, आज चर्च कलिसिया उहाँको निम्ति अति नै महत्त्वपूर्ण हो। यहाँ पृथ्वीमा मानिसको सानो योजना तिनीहरू महत्त्वपूर्ण छैनन्। हामी सोच्दछौँ कि तिनीहरू महत्त्वपूर्ण छन्। आज मानिसहरू संसार विश्वको लागि बहुत ब्लू प्रिन्टिङसँग रूपरेखा नक्सा लिएर यता उता कुदिरहेका छन्। तर तिनीहरू अर्को 100 वर्षसम्म यहाँ पृथ्वीमा हुने छैनन्। त्यो भिड बितिजानेछ, तर परमेश्वरको महान योजनाहरू पुरा गरिनेछ। परमेश्वरलाई त्यो कुराको लागि धन्यवाद होस्। मित्र, यहाँ पद 12 पुरा पत्रहरूभरि पाइने एक महिमित स्तुति प्रशंसाको उल्लेख छ। तपाईँ यो कुराको थाहा पाउनुहुनेछ कि पाउल केही बेर रोकेर त्रिएक परमेश्वरका हरेक व्यक्तिले गर्नुभएको कुरा भनेपछि परमेश्वरलाई स्तुति प्रशंसाको र महिमाले माथि उठाउँछन्, बढी बढाउ गर्छन्। भनिएको छ 12 पदमा, यसकारण कि हामीहरू जसले ख्रिस्टमा पहिले भरोसा राखेका छौँ उहाँको महिमाको प्रशंसाको कारण हौ। विश्वासीहरूको इच्छा कामनाहरूको सन्तुष्ट गर्न परमेश्वर अस्तित्वमा हुनुहुन्न, बरु विश्वासीहरू परमेश्वरको महिमाको निम्ति अस्तित्वमा छन्। जब विश्वासीहरू परमेश्वरको इच्छाको केन्द्रमा हुन्छन्, उसले त्यस्तो जीवन जिइरहेको हुन्छ जुन जीवन पूर्ण हर्ष, आनन्द र सन्तुष्टले भरिएको हुन्छ। त्यसले तपाईँलाई मनोचिकित्सकहरूको हातमा पर्नबाट बचाउनेछ। तर जब तपाईँ परमेश्वरको इच्छामा हुनुहुन्न, त्यहाँ तपाईँको निम्ति सधैँ निराश, अशान्ति, दुःख, पीडा, व्याकुलता, असहायता, विश्रामहीनता हुन्छ। परमेश्वरको इच्छामा जिउने कुराले जीवनमा उद्देश्य र अर्थको थप छ। हामी उहाँको महिमाको स्तुति प्रशंसाको कारण हुनेछौँ। अनन्तकाल भविष्यको अन्तहीन युगहरूभरि परमेश्वरले तपाईँ र मलाई औँल्याएर यो भन्नुहुनेछ, त्यहाँ हेर, तिनीहरू उद्धार गरिन योग्यका थिएनन्। कति पनि तिनीहरू उद्धार पाउन योग्यका थिएनन्, तर मैले तिनीहरूलाई प्रेम गरे र तिनीहरूलाई उद्धार गरे। त्यही नै एक कुरा हो जुनले जीवनलाई महिमा, आनन्द, हर्ष, उद्देश्य, अर्थ दिन्छ। आज हामी यस कारणले अस्तित्वमा छौँ यस संसारमा, ताकि हामी उहाँको महिमाको स्तुति प्रशंसा गर्न सकौँ। बस त्यति मात्र। अमित्र, हामीले एफिसी 1 अध्यायबाट अहिलेसम्म देखिसक्यौँ चर्च ख्रिस्टको शरीर हो भन्ने विषय अन्तर्गत। पहिले हामीले देख्यौँ परिचय या पावरको अभिवादन। दोस्रो देख्यौँ परमेश्वर पिताले चर्चको कलिसियाको योजना गर्नुभयो। तेस्रो देख्यौँ परमेश्वर पुत्रले चर्चको निम्ति दाम तिर्नुभयो। अनि अर्को दिनमा हामी यही विषय अन्तर्गत अर्को कुरा देख्नेछौँ, परमेश्वर पवित्र आत्माले चर्चको कलिसियाको रक्षा गर्नुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
आदरणीय श्रोता, आजको कार्यक्रममा स्पेसल गीत सुनाउन गइराखेका छौँ। गीतको बोल छ, सजीव यो मुटु निर्जीव पत्थर जस्तै। त यो गीतलाई मन पराउने श्रोताहरू हुनुहुन्छ थोमस गिरी, रेबेका, उनका माता पिता, साथै मण्डलीका सबै विश्वासी जनहरू लदाम बस्ती कालिम्पोङबाट अनुरोध यो गीत पठाउनु भएको छ। हामी तपाईँको लागि साथै तपाईँको मण्डलीको लागि प्रार्थना गरिरहेका छौँ। जब तपाईँले यो गीत सुन्न सकेपछि हामीलाई अवश्य नै पत्र लेख्न हवस्, हामी औधि खुसी हुनेछौँ। त आउनुहोस् यो गीत सुन्न अघि हाम्रो ठेगाना लेख्न हवस्। कार्यक्रम मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 3-2 भुटवल रूपन्देही लुम्बिनी नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 8-7 सिलगढी 7-3-4-4-0-1। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittb@twr.in। हवस् त श्रोता, आजको यो गीत थोमस गिरी, रेबेका साथै सब परिवारलाई सुनाउँदै आजको कार्यक्रमबाट बिदा चाहन्छौँ। नमस्कार।
Ama माता यीशु ख्रीष्टमा पाए
जस्तो लाग्छ जुनै